بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، اپنے آج کے کاریکرم کا آرمبھ ہم سورہ شمس کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا آشرے پراپت کیا ہے سورگی محمد صدیق منشاوی نے۔
بسم اللہ الرحمن الرحیم۔ والشمس وضحاها والقمر إذا تلاها والنهار إذا جلاها والليل إذا يغشاها والليل Oh, yeah.
अल्लाह के नाम से जो अत्यंत कृपाशील और दयावान है। सौगंध है सूर्य की और उसके प्रकाश की और चंद्रमा की जब वो उसके पीछे आए, और दिन की जब वो धरती को प्रकाशित कर दे, और रात की जब वो उसे ढांक ले, और आकाश की सौगंध और जिसने उसे उठाया, और धरती की और जिसने उसे बिछाया, और आत्मा की और जिसने उसे ठीक किया, फिर उसे बुराई और भलाई का मार्ग दिखा दिया। निश्चित रूप से वही सफल रहा जिसने अपनी अंतरात्मा को पवित्र बना लिया, और दुर्भागी हुआ जिसने उसे पापों से दूषित कर लिया। समूद जाति ने अपनी उद्दंडता के कारण पैगंबर को झुटलाया। जब उनमें का सबसे बड़ा दुर्भागी उठ खड़ा हुआ तो अल्लाह के पैगंबर ने उनसे कहा, अल्लाह की ऊंटनी और उसके पानी पीने के स्थान का ध्यान रखना। किंतु उन्होंने उसे झुटला दिया और उस ऊंटनी की हत्या कर दी, तो उनके पालनहार ने उनके पाप के कारण उन्हें दंडित किया और उन्हें तथा उनकी बस्ती को मिट्टी में मिलाकर बराबर कर दिया, और उसे इस दंड के परिणाम का कोई भय नहीं।
ये रेडियो तहरान की हिंदी सेवा है। श्रोताओं, हमारा यह प्रसारण आप शार्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। आज बुधवार है, शहरीवर की 16, सफर की 10 और सितंबर की 7 तारीख। इस सभा में प्रसारित होने वाले कार्यक्रम इस प्रकार हैं। सबसे पहले आप सुनेंगे विश्व समाचार, उसके बाद राजनीतिक चर्चा, उसके बाद हम आपको सुनवाएंगे आशा की किरण, और अंतिम कार्यक्रम होगा आजकल। तो श्रोताओं, ताज़ा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए। वेबसाइट का पता है parstoday.com/hi। अब आप सैयद मीसम और मरियम महरदादी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। एक IRGC कमांडर ने कहा है कि अमरीकी मीडिया के बॉयकॉट के बावजूद अरबाइन मिलियन मार्च ने एक वैश्विक रूप धारण कर लिया है। ईरानी सीमाओं से अब तक 8 लाख से ज्यादा विदेशी जायरीन इराक में दाखिल हो चुके हैं। करबला के एक होटल में आग लगने से 2 लोगों की मौत हो गई है। कांग्रेस नेता राहुल गांधी ने आज 3,570 किलोमीटर लंबी भारत जोड़ो यात्रा की शुरुआत कर दी है। और अब आप विस्तार से समाचार सुनिए।
ईरान की इस्लामी क्रांति फोर्स IRGC के डिप्टी चीफ कमांडर का कहना है कि पश्चिमी मीडिया के बायकॉट के बावजूद अरबईन मिलियन मार्च ने एक वैश्विक रूप धारण कर लिया है। इस साल 17 सितंबर को इमाम हुसैन का चेहलुम है। इस अवसर पर दुनिया भर से करोड़ों जायरीन करबला पहुंचने की संभावना है। अरबईन के दिन करबला पहुंचकर इमाम हुसैन और उनके साथी शहीदों को श्रद्धांजलि देने के लिए कई दिन पहले से ही इराक और दुनिया भर से लोग करबला के लिए रवाना हो जाते हैं। भारत और पाकिस्तान से भी अरबईन के मौके पर हर साल लाखों जायरीन इराक की यात्रा करते हैं, और इनमें से एक बड़ी संख्या नजफ से करबला तक का सफर पैदल तय करती है। آئی آر جی سی کے ڈپٹی کمانڈر بریگیڈیئر جنرل علی فدوی نے بدھوار کو ایلام پرانت میں ایک سماروہ کو سمبودھت کرتے ہوئے کہا، ایرانی لوگ سچائی کے راستے پر ہیں اور آئی آر جی سی نے ہمیشہ سے ہی راشٹری اور ویشوک استر پر اسلامی کرانتی کا جھنڈا پھہرایا ہے اور لوگوں کی مدد کی ہے۔
ایران کے پولیس کمانڈر ان چیف کا کہنا ہے کہ اربعین حسینی میں بھاگ لینے کے لیے ایرانی بارڈر سے اب تک 800,000 سے زیادہ ودیشی زائرین عراق میں داخل ہو چکے ہیں۔ غورطلب ہے کہ 17 ستمبر کو امام حسین کا چہلوم ہے۔ اس اوسر پر ہر سال دنیا بھر سے امام حسین کے چاہنے والے کربلا پہنچتے ہیں اور ان میں سے ایک بڑی سنکھیا نجف سے کربلا تک 80 کلومیٹر کی دوری پیدل طے کرتے ہیں، جسے اربعین ملین مارچ کا نام دیا گیا ہے، جبکہ عراقی زائرین اپنے شہروں اور گاؤں سے پیدل کربلا پہنچتے ہیں۔ پراپت آنکڑوں کے مطابق اب تک 40 سے 50 لاکھ زائرین عراق پہنچ چکے ہیں، جس میں ایرانی ناگرکوں کی سنکھیا سب سے زیادہ ہے۔ ایران کے پولیس کمانڈر ان چیف بریگیڈیئر جنرل حسین اشتری نے ایران کے دکشن پوری بارڈر پاس میرجاوا پر زائرین کے لیے موجود سویدھاؤں کا جائزہ لیا اور پاکستانی زائرین کا سواگت کرتے ہوئے کہا کہ اس طرح کی گتیویدھیاں دھارمک اور آدھیاتمک آیام کو اجاگر کرتی ہیں۔
ایران کی اسلامی کرانتی فورس آئی آر جی سی کے ڈپٹی چیف کمانڈر کا کہنا ہے کہ پشچمی میڈیا کے بائیکاٹ کے باوجود اربعین ملین مارچ نے ایک ویشوک روپ دھارن کر لیا ہے۔ کھما کیجیے گا، عراق کے پوتر شہر کربلا میں استھت ایک ہوٹل میں بھیشن آگ لگ گئی، جس میں ایک ایرانی مہیلا زائر سمیت 2 لوگوں کی موت ہو گئی۔ عراق میں راحت پہنچانے والی سمیتی نے ایک بیان جاری کر کے کہا ہے کہ ہوٹل میں لگی آگ سے 42 لوگوں کو سرکشت روپ سے باہر نکال لیا گیا ہے۔ بدھوار کو کربلا کے ایک 6 منزلہ ہوٹل سے آگ کے شعلے اور دھوئیں کے گہرے بادل اٹھتے دکھائی دیے، جس پر نینترن کے لیے دمکل کرمیوں کو کڑی محنت کرنی پڑی۔ یہ ہوٹل پوتر شہر کربلا کے التربیہ اسکوائر پر استھت ہے۔
عراق کے سپریم کورٹ نے سنسد کو بھنگ کرنے کی مقتدا صدر پارٹی کی یاچیکا کو خارج کر دیا ہے۔ عراق میں پچھلے سال اکتوبر میں عام چناؤ آیوجت ہوئے تھے، لیکن کسی بھی دل یا گٹھ بندھن کو بہمت پراپت نہیں ہوا تھا۔ حالانکہ شیعہ دھرم گرو مقتدا صدر کی پارٹی نے سب سے زیادہ سیٹیں جیتی تھی، لیکن وہ سرکار کے گٹھن کے لیے ضروری بہمت حاصل کرنے میں ناکام رہی۔ سرکار کے گٹھن میں ناکام رہنے اور دیش میں جاری راجنیتک گتیرودھ کے چلتے صدر کی پارٹی نے سنسد کو بھنگ کرنے اور پھر سے چناؤ کرائے جانے کے لیے سپریم کورٹ میں ایک یاچیکا دائر کی تھی۔
کانگریس نیتا راہل گاندھی نے کنیا کماری میں ایک میگا ریلی سے اپنی 3,570 کلومیٹر لمبی بھارت جوڑو یاترا کی شروعات کر دی ہے۔ بدھوار کو اس سے پہلے کانگریس نیتا راہل گاندھی نے اپنے پتا اور بھارت کے پورو پردھان منتری راجیو گاندھی کی سمادھی پر جا کر انہیں شردھانجلی ارپت کی۔ کانگریس نے اپنی بھارت جوڑو یاترا سے پہلے بدھوار کو کہا کہ یہ بھارتیہ راجنیتی میں ایک ٹرننگ پوائنٹ ہے اور آخرکار گھرنا پر پریم کی جیت ہوگی۔ راہل گاندھی نے راجیو گاندھی کی سمادھی پر انہیں شردھانجلی دیتے ہوئے کہا، میں نے نفرت اور وبھاجن کی راجنیتی کے کارن اپنے پتا کو کھو دیا، میں اب اپنے دیش کو نہیں کھو سکتا، گھرنا پر پریم کی وجے ہوگی، ہم سب مل کر جیت حاصل کریں گے۔
ایشیا کپ 2022 کا تیسرا سپر فور مقابلہ بھارت اور شری لنکا کے بیچ دبئی انٹرنیشنل اسٹیڈیم میں کھیلا گیا۔ اس اہم مقابلے میں بھارتی ٹیم کو آخری اوور میں 6 وکٹ سے ہار کا سامنا کرنا پڑا۔ بھارت کی اور سے دیے گئے 174 رنوں کے لکشوں کی شری لنکا ٹیم نے ایک گیند شیش رہتے 4 وکٹ کے نقصان پر پراپت کر لیا۔ وپکشی ٹیم کے لیے پتھما نسنکا اور کشل مینڈس نے پاری کی شروعات کرتے ہوئے شاندار اردھ شتک لگایا۔ نسنکا نے ٹیم کے لیے جہاں 37 گیموں میں 52 رنوں کا یوگدان دیا، وہیں مینڈس بھی 37 گیند میں 57 رن کے وسفوٹک ادرشی پاری کھیلنے میں کامیاب رہے۔
نائجیریا کی سینا سے بچنے کے پریاس میں 100 سے ادھک داعش کے آتنکوادی جو پہلے بوکو حرام کے سدسیہ تھے ایک ندی میں ڈوب گئے۔ فارس نیوز ایجنسی کے انوسار نائجیریائی سینا اور استھانیہ سوتروں نے منگلوار کو بتایا کہ پچھلے گروار اور شکروار کی رات دیش کے پروتری کھیتر میں سینا کے قبضے سے 100 سے ادھک داعش سے آتنکوادی بھاگنے کی کوشش کر رہے تھے، جن میں سے 100 ندی میں ڈوب کر مر گئے۔
ترکی کے راشٹرپتی رجب طیب اردوگان نے یونان کو دھمکی دی ہے کہ اگر یونان نے ان کے جہازوں کو ڈرانے کا کرم بند نہیں کیا تو اسے بھاری قیمت چکانی ہوگی۔ और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में। मैं हूं अहमद अब्बास।
राजनीतिक चर्चा।
कार्यक्रम राजनीतिक चर्चा में हम बात करेंगे अमेरिका और रूस के संबंधों की। अफगानिस्तान में रूसी दूतावास पर होने वाले आतंकी हमले के बाद तालिबान ने कहा है कि वो इस दूतावास की सुरक्षा की जिम्मेदारी लेते हैं। ये विषय भी कार्यक्रम राजनीतिक चर्चा में शामिल रहेगा। भारत में कांग्रेस पार्टी की तरफ से भारत जोड़ो यात्रा शुरू कर दी गई है। वहीं बिहार के मुख्यमंत्री नीतीश कुमार विपक्ष को एकजुट करने की कोशिश में लगे हुए हैं। ये विषय भी राजनीतिक चर्चा में शामिल रहेगा। तो चर्चा के विषय यही हैं। आरंभ करते हैं अमेरिका और रूस के संबंधों से। अमेरिका की सरकार ने कहा है कि वो रूस को आतंकवाद के प्रायोजक देशों की सूची में शामिल नहीं करेगी, क्योंकि ऐसा करने की स्थिति में खाद्य संकट गहरा सकता है। जायजा पेश कर रहे हैं अख्तर अब्बास।
व्हाइट हाउस के प्रवक्ता कैरिन जेन पियर ने बताया है कि रूस को आतंकवाद के समर्थक देश के रूप में घोषित न किए जाने का बाइडेन का निर्णय निश्चित है। उन्होंने स्पष्ट किया कि यह तरीका आगे बढ़ने का मजबूत और सबसे प्रभावी तरीका नहीं है। अमरीकी राष्ट्रपति जो बाइडेन ने सोमवार को कहा था कि रूस को आतंकवाद के प्रायोजक देश के रूप में नामित नहीं किया जाना चाहिए। व्हाइट हाउस के प्रवक्ता ने ब्लैक सी द्वारा खाद्य पदार्थों के निर्यात और जहाजों की आवाजाही का जिक्र करते हुए कहा कि रूस को आतंकवाद का समर्थक देश के रूप में पेश करने से खाद्य पदार्थों के निर्यात पर बुरा प्रभाव पड़ेगा। अमेरिका के विदेश मंत्रालय के प्रवक्ता के सहयोगी ने कहा कि रूस को आतंकवाद का समर्थक देश घोषित करने से खाद्य पदार्थों की कीमत पर नकारात्मक प्रभाव पड़ेगा। रूस को आतंकवाद का समर्थन करने वाले देश के रूप में पेश न करने का बाइडेन सरकार का फैसला अमेरिकी कांग्रेस के निर्णय से टकराव खाता है। यूक्रेन युद्ध की शुरुआत के बाद से कांग्रेस ने रूस के लिए एक अजीब दृष्टिकोण अपनाया था ताकि हर तरह से मॉस्को पर दबाव डाल सके। इन दबावों में मॉस्को पर प्रतिबंध और इस देश को आतंकवाद का समर्थक देश घोषित किए जाने सहित कई प्रकार के मामले शामिल थे। जुलाई 2022 के अंत में अमेरिका के तत्कालीन विदेश मंत्री ने अमेरिकी सीनेट से सर्वसम्मति से चेचनिया, जॉर्जिया, सीरिया और यूक्रेन में मॉस्को की कार्रवाई के लिए रूस को आतंकवाद का समर्थक देश घोषित करने की मांग की थी, जिसे सीनेट ने सर्वसम्मति से पास भी कर दिया था। अमेरिकी विदेश मंत्री एंटनी ब्लिंकन की ओर से पेश किया गया यह प्रस्ताव तथा सीनेट में पास होने वाला यह प्रस्ताव गैर बाध्यकारी प्रस्ताव था। यह प्रस्ताव सीनेट द्वारा मॉस्को का सामना करने के लिए बाइडेन प्रशासन पर अधिक दबाव डालने के उद्देश्य से जारी किया गया था। इससे पहले दक्षिणी कैरोलिना के एक रिपब्लिकन सेनेटर जो विल्सन और कैलिफोर्निया के एक डेमोक्रेटिक सेनेटर टेड ल्यू ने प्रतिनिधि सभा में इसी से मिलता जुलता प्रस्ताव पेश किया और मांग की कि रूसी सरकार को एक आतंकवादी सरकार के रूप में मान्यता दी जाए। अमेरिका के कानून के अनुसार किसी देश को आतंकवाद के प्रायोजक देश के रूप में नामित करना विदेश मंत्रालय पर निर्भर है। रूस को आतंकवाद का प्रायोजक कहने वाले सीनेट के प्रस्ताव के पास होने और एंटनी ब्लिंकन के प्रतिरोध के जारी रहने के बावजूद अमेरिकी अधिकारियों के बीच इस प्रस्ताव को कानूनी रूप देने पर मतभेद जारी है। रूस ने चेतावनी दी है कि इस प्रकार की बात का मतलब वॉशिंगटन और मॉस्को के बीच संबंधों को पूर्ण विराम लगाना होगा। महत्वपूर्ण बिंदु यह है कि रूस को आतंकवाद के प्रायोजक देश के रूप में घोषित करने के संबंध में व्हाइट हाउस और कांग्रेस के बीच विवाद अमेरिका की न्यायपालिका और कार्यपालिका के बीच खाई को गहरा करता है और ये एक तरह से आंतरिक सामंजस्य की कमी का प्रतीक है। काबुल में रूसी दूतावास के बाहर होने वाले आतंकी हमले के बाद तालिबान ने कहा है कि वो रूसी दूतावास की सुरक्षा की जिम्मेदारी लेते हैं। जायजा पेश कर रहे हैं कायम रिजवी।
तालिबान की सरकार ने अफगानिस्तान में स्थित रूस के दूतावास की सुरक्षा की जिम्मेदारी स्वीकार की है। तालिबान के विदेश मंत्रालय के प्रभारी अमीर खान मुत्तकी ने कहा है कि हमारी सरकार काबुल में मौजूद रूसी दूतावास की सुरक्षा पर विशेष ध्यान केंद्रित करेगी। उनका ये बयान काबुल में रूस के दूतावास के निकट होने वाले बम विस्फोट के बाद आया है। इस विस्फोट में मारे जाने वाले 20 लोगों में रूसी दूतावास के 2 कर्मचारी भी शामिल हैं। अफगानिस्तान में होने वाला ये हमला पिछले हमलों से कुछ अलग प्रकार का था। इससे पहले वाले हमलों में सामान्यतः आम लोगों, बाजारों और पवित्र स्थलों को निशाना बनाया जाता था। इस प्रकार की आतंकवादी कार्रवाइयों की जिम्मेदारी बाद में आतंकवादी गुट दाइश की ओर से स्वीकार की जाती थी। सोमवार को काबुल में रूसी दूतावास के बाहर किया जाने वाला आत्मघाती हमला ऐसा संदेश देने की कोशिश कर रहा है कि मानो अफगानिस्तान में अब कोई भी स्थान सुरक्षित बाकी नहीं बचा है। तालिबान की ओर से अफगानिस्तान में सुरक्षा के दावे को ताजा हमला पूरी तरह से निरस्त करता है। अब ऐसा लगता है कि तालिबान अफगानिस्तान में सुरक्षा व्यवस्था को सही ढंग से संभाल नहीं पा रहे हैं। अफगानिस्तान के हालात के बारे में अंतर्राष्ट्रीय मामलों के एक जानकार माइकल कोगलमैन कहते हैं कि दाइश स्वयं को न केवल अफगानिस्तान में बल्कि पूरे क्षेत्र में तालिबान के प्रतिस्पर्धी के रूप में दर्शाने का प्रयास कर रहे हैं। यही कारण है कि आतंकी हमलों के बाद दाइश की ओर से इसकी जिम्मेदारी स्वीकार की जाती है। ऐसे में एक संभावना ये भी पाई जाती है कि सीरिया में रूस की भूमिका का बदला लेने के लिए अफगानिस्तान में रूसी दूतावास को आक्रमण का निशाना बनाया गया है। इस बारे में टीकाकारों का ये कहना है कि सीरिया में दाइश की पराजय ने उसे रूस से बदला लेने के लिए उकसाया है। दाइश जो आरंभ से खिलाफत का दावा करता आया है अब अपने दृष्टिगत सरकार को अफगानिस्तान में वो व्यवहारिक बनाने के अथक प्रयास कर रहा है। इसीलिए वो पूरी शक्ति के साथ तालिबान के मुकाबले में डट गया है। अगर वास्तव में ये बात सही है तो तालिबान को इस प्रकार के विस्फोटों और हमलों को महत्वहीन नहीं समझना चाहिए। बताई जाने वाली संभावनाओं में से चाहे कोई भी संभावना सही हो, ये एक वास्तविकता है कि अफगानिस्तान में बढ़ते आतंकी हमले इस देश में खतरे की घंटी हैं। रूसी दूतावास के बाहर आतंकी हमले ने जहां तालिबान को चिंता में डाल दिया है, वहीं पर अंतर्राष्ट्रीय स्तर पर तालिबान की पोजीशन पर भी प्रश्न चिन्ह लगा दिए हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
भारत में कांग्रेस पार्टी के नेता राहुल गांधी ने भारत जोड़ो यात्रा का आरंभ कर दिया है। वहीं बिहार के मुख्यमंत्री नीतीश कुमार विपक्षी नेताओं को एकजुट करने की कोशिश में लगे हैं।
ब्यौरे के साथ हमारे संवाददाता शमशाद काजमी।
भारत में वर्ष 2024 के आम चुनाव के लिए अभी से राजनीतिक गतिविधियां तेज हो रही हैं। भाजपा जहां 2024 में सत्ता की हैट्रिक लगाने के लिए बेताब है, वहीं विपक्षी दलों ने भी एकता की हुंकार भर दी है। बिहार के मुख्यमंत्री नीतीश कुमार जहां विपक्षी एकता की मुहिम में जुट गए हैं, वहीं कांग्रेस ने आज से भारत जोड़ो पदयात्रा शुरू की है, जिसका नेतृत्व राहुल गांधी कर रहे हैं। कांग्रेस ने आम चुनाव से पहले पार्टी को एकजुट करने और पार्टी कार्यकर्ताओं में जोश भरने के लिए भारत जोड़ो यात्रा शुरू की है, जो कन्याकुमारी से शुरू होकर जम्मू कश्मीर में समाप्त होगी। 150 दिनों तक चलने वाली कांग्रेस की भारत जोड़ो पद यात्रा देश के 12 राज्यों से होकर गुजरेगी और 3,570 किलोमीटर की दूरी तय करेगी। राहुल गांधी के साथ कांग्रेस के नेता और सिविल सोसाइटी से जुड़े करीब 300 लोग पद यात्रा में शामिल होंगे। कांग्रेस ने कहा है कि राहुल गांधी इस पद यात्रा में साथ रहेंगे और साधारण तरीके से इस पद यात्रा को पूरा करेंगे। पद यात्रियों के ठहरने के लिए 60 कंटेनरों को आशियाने के रूप में तैयार किया गया है। राजनीतिक टीकाकारों का कहना है कि कांग्रेस के बिखरते जनाधार को एकजुट करने और राहुल गांधी को पुनः स्थापित करने के उद्देश्य से पार्टी ने भारत जोड़ो यात्रा शुरू की है। पिछले लोकसभा चुनाव और 10 राज्यों के विधानसभा चुनावों में कांग्रेस की निरंतर हार के बाद पार्टी ने खुद को मजबूत बनाने की कवायद शुरू की है, लेकिन टीकाकारों का कहना है कि ये तो समय ही बताएगा कि कांग्रेस की स्थिति सुधारने में ये पद यात्रा कितनी सफल होती है। उधर भाजपा ने कांग्रेस की भारत जोड़ो यात्रा को छलावा बताया और कहा कि ये परिवार बचाने की यात्रा है। कांग्रेस की भारत जोड़ो यात्रा पर असम के मुख्यमंत्री हेमंत बिस्वा सरमा ने तंज करते हुए कहा कि चूंकि भारत का बंटवारा 1947 में कांग्रेस के समय हुआ था, अतः राहुल गांधी को यह यात्रा पाकिस्तान से शुरू करनी चाहिए। उन्होंने कहा कि भारत पहले से जुड़ा हुआ है और एक है, और भारत में इस यात्रा का कोई लाभ नहीं मिलने वाला। कांग्रेसी नेता और छत्तीसगढ़ के मुख्यमंत्री भूपेश बघेल ने हेमंत बिस्वा के इस बयान पर अपनी प्रतिक्रिया देते हुए कहा,
भारतीय जनता पार्टी के लोग चाहते हैं कि सारे मुसलमान को पाकिस्तान दे दो और पाकिस्तान को अखंड भारत में मिला लो, तो फिर भेजने क्या मतलब है और फिर उसे मिलाने क्या मतलब है। यदि मिलाएंगे, आज मान लो 20 करोड़ मुसलमान हैं, तो बांग्लादेश पाकिस्तान अफगानिस्तान मिलाने के बाद तो 30-40-50 करोड़ हो जाएगा, तो उतने में तो फिर इनकी और हालत खराब हो जाएगी।
शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
और इसी के साथ राजनीतिक चर्चा का कार्यक्रम समाप्त होता है।
श्रोताओं, ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। अब प्रस्तुत है अगला कार्यक्रम, आशा की किरण। आशा की किरण।
दोस्तों, साप्ताहिक कार्यक्रम आशा की किरण में आपका स्वागत है। मैं हूं अहमद अब्बास, मेरा सलाम स्वीकार कीजिए। दोस्तों, इस कार्यक्रम में हम महामुक्तिदाता इमाम महदी अलैहिस्सलाम के बारे में चर्चा कर रहे हैं, और पिछले कार्यक्रमों में हमने ये बताया था कि जब महामुक्तिदाता इमाम महदी अलैहिस्सलाम का जुहूर होगा तो वे सारी दुनिया को न्याय से इस तरह भर देंगे जिस तरह वह अत्याचार व अन्याय से भरी हुई होगी। न्याय शांति का स्रोत है, यानी जहाँ भी लोगों के साथ न्याय से काम लिया जाएगा वहाँ शांति स्थापित होगी। अगर कोई इंसान शांति स्थापित करना चाहता है तो उसे ये जान लेना चाहिए कि न्याय के बिना शांति स्थापित नहीं हो सकती। यानी सबसे पहले न्याय से काम लेना पड़ेगा, उसके बाद शांति स्थापित करने की कामयाबी हासिल करनी होगी। आज पूरी दुनिया में अन्याय, अत्याचार और भेदभाव हो रहा है। आमतौर पर हर ताकतवर कमजोर को दबाने की कोशिश करता है, धनी निर्धन पर अत्याचार करता है, साम्राज्यवादी देश गरीब देशों पर जुल्म कर रहे हैं, तथा कथित बड़ी शक्तियां गरीब देशों व समाजों पर अत्याचार कर रही हैं, उनका दोहन और शोषण कर रही हैं। आज दुनिया को हासिल करने के लिए बहुत से लोग एक दूसरे की हत्या तक करने में संकोच से काम नहीं ले रहे हैं। दुनिया बुराई की जड़ है। यहाँ एक बिंदु का उल्लेख जरूरी है कि दो तरह की रिवायतें मौजूद हैं। एक वो रिवायतें हैं जिनमें दुनिया की प्रशंसा की गई है और दुनिया को परलोक की खेती कहा गया है, और दूसरी वे रिवायतें हैं जिनमें दुनिया की बुराई की गई है और दुनिया को हर बुराई की जड़ बताया गया है और दुनिया के बारे में दोनों प्रकार की रिवायतें सही हैं। दुनिया का होना बुरा नहीं है, बल्कि दुनिया से प्रेम करना गलत है। जो इंसान अपने पालनहार से प्रेम करेगा, वो कभी भी दुनिया और उसमें मौजूद चीजों की प्राप्ति के लिए न तो दूसरों पर अत्याचार करेगा और न ही किसी की हत्या करेगा। दूसरे शब्दों में, दुनिया में रहने के लिए भौतिक संसाधनों का होना जरूरी है, परंतु सीमा के अंदर। जिस तरह से नाव को चलने के लिए पानी की जरूरत होती है, बल्कि बहुत ज्यादा जरूरत होती है, उसी तरह जीवन की गाड़ी चलने के लिए पैसा जरूरी है। नाव उसी वक्त तक तैरती और पानी के ऊपर चलती है जब तक पानी नाव के अंदर नहीं आता, और अगर नाव में पानी भर जाए तो वो डूब जाती है। उसी तरह अगर इंसान के अस्तित्व में दुनिया का प्रेम समा जाए तो इंसान परलोक को भूल जाएगा। सारांश ये कि दुनिया जरूरी है मगर जरूरत भर। दुनिया इंसान की रचना का लक्ष्य नहीं है, बल्कि जीवन की जरूरत है। आज बहुत से लोगों के दिलों की आवाज ये है कि लोगों के साथ न्याय हो, शांति स्थापित हो, भेदभाव खत्म किया जाए, कोई किसी के साथ जोर जबरदस्ती ना करे। समाज में ऐसे भी लोग हैं जो एक और महामुक्तिदाता इमाम मेहदी अलैहिस्सलाम के जहूर की प्रतीक्षा की बात करते हैं और दूसरी ओर दूसरे लोगों के साथ अन्याय करते हैं। इस प्रकार के लोग वास्तव में महामुक्तिदाता इमाम मेहदी अलैहिस्सलाम के वास्तविक प्रतीक्षक नहीं हैं। जो इंसान ये चाहता है कि महामुक्तिदाता इमाम मेहदी अलैहिस्सलाम का जहूर हो और वो उनका वास्तविक प्रतीक्षक बने, तो उसे चाहिए कि अपने अंदर न्याय की भावना पैदा करे, यानी अपने अंदर किसी पर भी अत्याचार न करने की भावना पैदा करे। बहुत से लोग न्याय की बात करते हैं, यानी वे ये चाहते हैं कि दूसरे उनके साथ न्याय से काम लें, परंतु वे स्वयं दूसरों के साथ न्याय से काम नहीं लेते। आशा की किरण। मानवता के मोक्षदाता इमाम मेहदी अलैहिस्सलाम पर सटीक बहस पर आधारित कार्यक्रम आशा की किरण। हर हफ्ते बुधवार को। दोस्तों, आपको याद होगा कि पिछले कार्यक्रम में हमने कहा था कि हर धर्म, यहाँ तक कि गैर आसमानी धर्मों ने भी महामुक्तिदाता इमाम मेहदी अलैहिस्सलाम के आने की शुभ सूचना दी है। आज के कार्यक्रम में हम ये बताने की कोशिश करेंगे कि महामुक्तिदाता इमाम मेहदी अलैहिस्सलाम के आने के बारे में ईसाई धर्म ने क्या कहा है। इस बात को बयान करने से पहले हम ये बताना चाहते हैं कि इस समय पूरी दुनिया में सबसे अधिक ईसाई धर्म के अनुयायी हैं। ईसाइयों का मानना है कि यद्यपि यहूदियों के षड्यंत्र से हजरत ईसा अलैहिस्सलाम की हत्या कर दी गई थी, परंतु वे दोबारा जिंदा हो गए हैं और लोगों को मुक्ति दिलाने के लिए दोबारा आएंगे। पवित्र कुरान हजरत ईसा अलैहिस्सलाम की हत्या कर दिए जाने की बात को सही नहीं मानता और कहता है कि हजरत ईसा अपने पालनहार के पास चले गए। अलबत्ता चूंकि ईसाइयों की पवित्र धार्मिक किताब इंजील है اور اس سمے دسیوں انجیلیں ہو گئی ہیں اور یہ پتہ لگا پانا بہت کٹھن ہے کہ کون سی انجیل کتنی پرتیشت صحیح ہے اور اس میں کتنی وہ باتیں شامل کر دی گئی ہیں جنہیں حضرت عیسیٰ علیہ السلام نے کہا ہی نہیں ہے۔ بہرحال کئی انجیل ہونے کی وجہ سے اس بات کا پتہ لگا پانا بہت کٹھن ہے کہ مہا مکتی داتا امام مہدی علیہ السلام کے بارے میں عیسائیوں کا درشٹی کون کیا ہے، پرنتو انجیلوں میں آدم کا بیٹا، اللہ کا بیٹا اور سچی آتما جیسے ناموں سے مہا مکتی داتا کو یاد کیا گیا ہے۔ عیسائیوں کی ایک انجیل کا نام انجیل متی ہے اور اس کے 24ویں بھاگ کی 27ویں آیت میں آیا ہے کہ چونکہ پرکاش پورب کی اور سے پھیلا ہے تاکہ وہ پشم تک چلا جائے، اللہ کے بیٹے کا آنا بھی اسی طرح کا ہوگا۔ اس وقت انسان کے بیٹے کی علامتیں آسمان میں ظاہر ہوں گی اور اس سمے زمین پر رہنے والے سمست لوگ ماتم کریں گے اور لوگ انسان کے بیٹے کو دیکھیں گے کہ وہ آسمان میں بادلوں کے بیچ سے پرکٹ ہوگا۔ اسی پرکار اعمال رسولان نامک کتاب کی پہلی پنکتیوں میں 11ویں آیت میں ہم پڑھتے ہیں، ہے انجیل والو یہاں کیوں کھڑے ہو، کیوں آسمان کو دیکھ رہے ہو، عیسیٰ آسمان پر گئے ہیں، جس طرح سے وہ ایک دن میں گئے ہیں اسی طرح واپس آ جائیں گے۔ عیسائیوں کا ماننا ہے کہ مہا مکتی داتا کے آنے کا سمے کیول ایشور ہی جانتا ہے، اس آدھار پر سبھی کو اس مہان گھٹنا کے لیے تیار رہنا چاہیے۔ اسی پرکار عیسائیوں کی ایک انجیل کا نام انجیل مرقس ہے، اس انجیل کے 13ویں بھاگ کی 26ویں آیت میں اس بارے میں آیا ہے، اس دن اور اس سمے کی جانکاری پتا کے علاوہ کسی کو نہیں ہے، اس کی جانکاری نہ فرشتوں کو ہے نہ اللہ کے بیٹے یعنی حضرت عیسیٰ کو۔ وہ جاگ گیا ہے اور دعا کرو کہ تم نہیں جانتے ہو کہ وہ وقت کب آئے گا، کنتو جو کچھ تم سے کہتا ہوں اور سب سے کہتا ہوں وہ یہ ہے کہ تم لوگ جاگ جاؤ۔ دوستو، مہا مکتی داتا کے پرکٹ ہونے کا صحیح سمے کسی کو پتا نہیں اور یہ وشے بہت مہتوپورن ہے، اور اگر یہ وشے مہتوپورن نہ ہوتا تو سبھی دھرموں میں اس کا الیکھ نہ ہوتا۔ یہ الگ بات ہے کہ ہر دھرم میں الگ الگ روپ میں مہا مکتی داتا کا الیکھ کیا گیا ہے اور سمست دھرم اس بات پر سہمت ہیں کہ آنے والا پوری دنیا سے اتیاچار و اگیانتا کے اندھکار کو مٹا دے گا، پوری دنیا میں شانتی استھاپت کرے گا، اس کے دور میں یعنی مہا مکتی داتا کے کال میں کسی پر بھی اتیاچار نہیں ہوگا، لوگ ایک دوسرے کے ساتھ گھل مل کر رہیں گے، پرنتو کسی کو بھی یہ پتا نہیں کہ وہ کب آئے گا۔ اس لیے اوسروادیوں کو یہ موقع مل گیا ہے کہ کبھی کبھار وہ مہا مکتی داتا ہونے کا دعویٰ کرتے رہتے ہیں۔ مہا مکتی داتا کا دعویٰ کرنے والے مشہور ہونے اور پیسہ آدھی حاصل کرنے کے لیے اس پرکار کا جھوٹا دعویٰ کرتے ہیں۔ اس سمبندھ میں انجیل میں چیتاونی دی گئی ہے اور کہا گیا ہے کہ اگر تم میں سے کوئی یہ کہے کہ عیسیٰ مسیح یہاں ہیں یا وہاں ہیں تو تم وشواس نہ کرو، کیونکہ جھوٹے عیسیٰ مسیح اور پیغمبر ظاہر ہوں گے اور جھوٹی علامتیں اور چمتکار اس پرکار دکھائیں گے کہ اگر سمبھو ہوگا تو چنندہ ہستیوں کو بھی گمراہ کر دیتے، اور تمہیں پہلے سے خبر دے رہا ہوں۔ اسی پرکار عیسائیوں کی انجیل متی میں آیا ہے کہ مہا مکتی داتا کے آنے سے پہلے وبھن گھٹنائیں گھٹیں گی، جیسے کئی لڑائیاں ہوگی، بہت سی بیماریاں و مہاماریاں ہوں گی، اکال پڑے گا، اتیاچار بہت بڑھ جائے گا۔ اسی پرکار کچھ اپراکرتک گھٹنائیں ہوں گی، جیسے سورج اندھیرے میں چلا جائے گا یعنی چاروں اور اندھیرا چھا جائے گا۔ انجیل لوکا کے 21ویں بھاگ میں اس پرکار آیا ہے، بھیشن بھوکمپ آئیں گے، اکال پڑیں گے اور تیز ہوائیں چلیں گی، آسمان سے بڑی بڑی علامتیں ظاہر ہوں گی، زمین پر عجیب و غریب گھٹنائیں گھٹیں گی، لوگوں کے دلوں میں ڈر سما جائے گا، دجال کی اگوائی میں دو جانور حملہ کریں گے۔ یہ عیسائیوں کے مہا مکتی داتا کے پرکٹ ہونے کی انتم نشانی ہے۔ عیسائیوں کا ماننا ہے کہ حضرت عیسیٰ علیہ السلام کے نیتریتو میں مومنوں اور دجال کی شیطانی سینا کے بیچ فلسطین کے ہر مجدون نامک علاقے پر بھینکر یدھ ہوگا اور دجال کی اگوائی میں سمست شیطانی و اتیاچاری مارے جائیں گے
اور دجال کو آگ میں پھینکا جائے گا۔ اس کے بعد مہا مکتی داتا کا 1000 ورشیہ شاسن آرمبھ ہوگا۔ اس وقت شیطان کو زنجیر میں باندھ دیا جائے گا، کلیان، برکت، سرکشا اور نیائے استھاپت ہو جائے گا۔ البتہ یہ سرکار و شاسن مومن انسانوں سے وشیش ہے اور یہ ان کا چین سوئم مکتی داتا کریں گے، جیسا کہ متی انجیل کے 25ویں بھاگ کی 31ویں آیت میں آیا ہے کہ جب انسان کا بیٹا پوری شان و شوکت اور سمست مہان فرشتوں کے ساتھ آئے گا اور ستا کے سنگھاسن پر بیٹھے گا تو اس سمے سمست لوگ ایکترت ہوں گے اور اس کے پشچات مہا مکتی داتا ان سب کو الگ کرے گا، اور اس وقت ایک فرشتہ کہے گا کہ برکت پانے والے آؤ اور اس زمین کے مالک بن جاؤ جو سرشتی کے آدھار سے تمہارے لیے بنائی گئی ہے۔ دوستو، اگلے کارکرم میں ہم ادھک وستار سے بتائیں گے کہ مہا مکتی داتا کے بارے میں عیسائیوں کی آستھا اور ان کا کیا ماننا ہے۔ مہا مکتی داتا امام مہدی علیہ السلام کا دائتو ادھیاتم اور ایشوریہ دھرم اسلام کو زندہ کرنا ہے، اور ساتھ ہی دھرم سے ان باتوں کو الگ کرنا ہے جو دھرم میں نہیں تھی پر انہیں دھرم کا حصہ بنا دیا گیا۔ مہا مکتی داتا امام مہدی علیہ السلام کے بارے میں امام رضا علیہ السلام کے حوالے سے جو دعا آئی ہے اس میں ہم پڑھتے ہیں کہ پالنہار شہروں اور زمینوں کو اتیاچاریوں سے پوتر کر اور اتیاچاریوں کا انت کر کے مومن بندوں کے دلوں کو شفا دے، مومنوں کو عزت دے، اپنے پیغمبروں کی پرمپرا کو زندہ کر، ان کے بھلا دیے گئے آدیشوں کو زندہ کر، اور مہا مکتی داتا کے ذریعے اپنے دھرم کے ان آدیشوں کو زندہ کر جو پریورتت ہو گئے، اور اس کے ہاتھوں اپنے دھرم کو صحیح و شدھ کر تاکہ اس میں کسی پرکار کی پد بھرشٹتا دکھائی نہ دے۔ دوستو، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔
یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔ اب پرستت ہے اگلا کاریکرم آج کل۔
آج کل
دوستو، کارکرم آج کل میں آپ کا سواگت ہے۔ مریم مہردادی اور رویش زیدی کا سلام سویکار کیجیے۔ آج کے کارکرم میں ہم پشچم میں ابھیویکتی کی آزادی اور مانواادھیکار کی سچائی کے بارے میں چرچا کریں گے۔
دوستو، آج پشچمی دنیا ابھیویکتی کی آزادی، مانواادھیکاروں اور دھارمک وشواس جیسے مدوں میں پہلے سے کہیں ادھک نندنیے ہے، لیکن اس سمے پوری دنیا میں پشچم کے پھیلے سنچار مادھیم کے جال اور میڈیا وار کے ذریعے خود کو دنیا کے سب سے بڑے مانواادھیکار کے رکشک اور ابھیویکتی کی آزادی کے دھوجواق کے روپ میں پرستت کرتا ہے۔ ایسے میں سوال یہ ہے کہ کیا ان دھوکے باز اور کپٹی میڈیا میں اپنے اتہاس اور بھوگول کو دنیا کے سامنے پیش کرنے کی ہمت ہے؟ کیا پشچمی میڈیا کے پاس اتنا ساہس ہے کہ وہ اپنے دیشوں کے دھارمک وشواس یا کٹرتا کے شیرشک کے تحت ہوئے ایتہاسک تتھوؤں اور اپرادھوں کو ویک کر سکتا ہے؟ اس بات میں کوئی شک نہیں ہے کہ ابھیویکتی کی سوتنترتا کا مطلب یہ نہیں ہے کہ کسی کا دل دکھایا جائے یا کسی کا اپمان کیا جائے۔ ابھیویکتی کی آزادی کا مطلب ہے کہ اپنے وچاروں کو بنا کسی ڈر کے پرکٹ کیا جائے۔ وچاروں کو پرکٹ کرتے سمے آپ کو دھیان رکھنا چاہیے کہ آپ کی ابھیویکتی کی آزادی کسی دوسرے ویکتی کی نشتا کے ادھیکار کو نقصان نہ پہنچائے۔ حالانکہ سمے سمے پر ابھیویکتی کی سوتنترتا کے نام پر دنیا بھر میں انیک بار وواد کھڑے ہوئے ہیں۔ کبھی کوئی چترکار کوئی ایسا چتر بنا دیتا ہے کہ جس سے کسی سمودائے یا دھرم کو لگتا ہے کہ ان کا اپمان ہوا ہے۔ کبھی کسی لیکھک کی کتاب پر سوال اٹھ جاتے ہیں اور کتابیں پرتیبندھت کر دی جاتی ہیں۔ ابھیویکتی کی سوتنترتا بہت ہی سمویدنشیل سوتنترتا ہے اور پتہ نہیں چلتا کہ کب کسی کو کیا کیا برا لگ جائے، ہو سکتا ہے کہ مجھے کوئی چیز بری لگی ہو اور میں نے اپنے وچار پرکٹ کیے، اب میرے یہ وچار کسی کو برے لگ سکتے ہیں، تو کسی کو برے نہیں لگ سکتے۔ کسی ایک چیز کے لیے ابھیویکتی کی سوتنترتا میرے حساب سے صحیح ہو سکتی ہے، لیکن وہی بات کسی کو بری لگ سکتی ہے۔
دوستوں، نسندے ابھیویکتی کی سوتنترتا کا ارتھ اپمان کرنے کی سوتنترتا اور مانو وراثت اور نیتک معاملوں کو نشٹ کرنے کی سوتنترتا نہیں ہے، لیکن وشو کے اتہاس میں پرسدھ اور وواداسپد پستکیں درج کی گئیں، ان میں سے کچھ اسی ادیش سے لکھی گئیں۔ ان پستکوں کو اپنے ساتھ لے جانا منع ہے، اور یہاں تک کہ ان میں سے کچھ کے لیے بھی اب تک پاٹک پر پریکشن کیا گیا ہے جو اس نے کریانویت کیا گیا ہے۔ یہ کتابیں سامگری اور شیلی کے معاملے میں ایک ہی شرینی میں نہیں ہیں۔ ان میں سے کچھ پستکوں کو پوتر وستوؤں اور ایشوریہ دھرموں کے اپمان کے کارن تیکھی سارجنک پرتکریاؤں کا سامنا کرنا پڑا ہے۔ ان میں سے کچھ پستکوں نے پرتیہ یا اپرتیہ روپ سے بودھک پتن کو لکشت کیا ہے، اور ان میں سے کچھ پستکوں نے کہانی اور اپنیاسوں کے روپ میں راجنیتک آلوچنا کی ہے۔ لگ بھگ 170 سال پہلے چارلس ڈارون نے، جو ایک مہان پرکرتی وادی ویگیانک تتھا پرسدھ لیکھک بھی تھے، چارلس ڈارون کو پرجاتیوں کے وکاس کی نئی اوھارناؤں کے جنک کے روپ میں جانا جاتا ہے۔ انہوں نے پہلی بار لندن میں اپنی پستک آن دا اوریجن آف اسپیسیز پرکاشت کی۔
چارلس ڈارون کی پستک کا پورا شیرشک آن دا اوریجن آف اسپیشیز بائی مینس آف نیچرل سلیکشن یا دا پریزنٹیشن آف دا فیوریٹ ریسز ان دا اسٹرگلر فار لائف ہے۔ یہ کتاب اس سدھان کو پیش کر کے وکاسوادی جیو وگیان کی نیو رکھتی ہے کہ پراکرتک چین نامک پرکریا کے مادھیم سے پیڑھیوں کے دوران آبادی وکست ہوتی ہے۔ چارلس ڈارون آدھونک وگیان کے بھی جنک ہے۔ سب سے پہلے انہوں نے ہی یہ سدھان دیا تھا کہ پرجاتیوں کا ادبھو وکاساتمک پریورتنوں کے کارن ہوا، اور یہ ویگیانک تھیوری بھی سب سے پہلے انہوں نے ہی دی تھی کہ پراکرتک چین وہ پرکریا ہے کہ جس کے مادھیم سے اس طرح کے پریورتن ہوتے ہیں۔ چارلس ڈارون کی اس کتاب کے پرکاشن کے بعد دنیا بھر کے چرچوں نے اسے دھرم کے لیے ہانیکارک بتایا، اور ورودھ کی باڑ شروع ہو گئی، اور اس پستک کو لے کر دنیا کے کئی دیشوں میں ابھی بھی یہ بحث چل رہی ہے کہ وکاسواد کا سدھانت سکھایا جانا چاہیے یا نہیں۔ اس پستک کو 1935 میں یوگوسلاویا میں اور 1937 میں گریس میں عیسائی دھرم کے ماننے والوں کے ورودھ کے کارن پرتیبندھت کر دیا گیا تھا۔
دا ویچی کوڈ امریکی لیکھک ڈین براؤن دوارا لکھا گیا ایک جاسوسی اور ساہسک اپنیاس ہے، جس کا دنیا بھر میں لوگوں نے ویاپک سواگت کیا تھا۔ اس پستک کی ریکارڈ خریداری ہوئی تھی۔ دا ونچی کوڈ ڈین براؤن کا 2003 کا مسٹری تھریلر اپنیاس ہے۔ رابرٹ لینگڈن کے چریتر کو شامل کرنے والا یہ براؤن کا دوسرا اپنیاس ہے۔ پہلا ان کا ورش 2000 کا اپنیاس اینجلس اینڈ ڈیمنس تھا۔ ڈین براؤن کی اس پستک کو دنیا میں بے تحاشا شہرت ملی ہے۔ اسے وشو کے سروادھک پڑھے جانے والے اپنیاسوں میں گنا جاتا ہے۔ پستک کئی برس پہلے انگریزی میں آئی تھی، خوب دھمال کیا اور وواد بھی ہوئے۔ کچھ سمودایوں کو اس سے ناراضگی محسوس ہوئی، انہوں نے ورودھ بھی کیا، لیکن لیکھک کا دعویٰ ہے کہ انہوں نے تتھیوں کے آدھار پر اس اپنیاس کی رچنا کی۔ دا ونچی کوڈ کو کالپنک کتھانک کے روپ میں نظر انداز نہیں کیا جا سکتا۔ راجنیتک ادیشوں کے لیے عیسیٰ مسیح کو پناہ گڑنے کا اس کا آدھار سیدھا عیسائی دھرم کی نیو پر حملہ کرتا ہے۔ اس کے لیکھک ڈین براؤن نے راشٹریہ ٹیلی ویژن پر کہا تھا کہ کتھانک کے کالپنک ہونے کے باوجود وہ یہ مانتے ہیں کہ حضرت عیسیٰ کی پہچان سے سمبندھت اس کا اتہاس ستیہ ہے۔
دوستو، ونچی کوڈ کا آرمبھ فرانسیسی سنگرہالے کے نرکشک جیکس سانیئر नामक व्यक्ति की हत्या से होती है। उसकी मृत्यु से पहले उसके द्वारा छोड़े गए संदेश को समझने के लिए हार्वर्ड के विद्वान प्राध्यापक और एक खूबसूरत फ्रेंच कूट विशेषक को अधिकृत किया जाता है। संदेश ने मानवीय इतिहास की सबसे गंभीर साजिश को प्रकट किया। यूनानी कैथोलिक गिरजा की ओपस डे नामक गुप्त शाखा द्वारा ईसा मसीह का वास्तविक संदेश पुस्तक ने आलोचना उत्पन्न की, जब इसे पहली बार ईसाई धर्म के मुख्य पहलुओं के गलत विवरण और यूरोपीय कला इतिहास और वास्तुकला के विवरण के लिए प्रकाशित किया गया था। पुस्तक को कैथोलिक और अन्य ईसाई समुदायों से ज्यादातर नकारात्मक समीक्षा मिली है। पूरी दुनिया के ईसाई धर्म के अनुयायियों ने इस किताब के खिलाफ जमकर विरोध प्रदर्शन किया। पुस्तक की प्रतियों का जलाना दुनिया भर के ईसाइयों के बीच एक आम बात थी, और 2006 में जब किताब का एक संकरण मोबाइल फोन के लिए डिजाइन किया गया था तो वेटिकन ने पुस्तक पर ही प्रतिबंध लगा दिया। पाकिस्तान, समोआ, लेबनान, श्रीलंका और भारतीय प्रायद्वीप के कुछ देशों में इस उपन्यास का प्रकाशन ईश निंदा माना जाता है और ईसाई धर्म का अपमान करने के कारण प्रतिबंधित है।
दोस्तों, इसी तरह सैयद कुतुब मिस्र के एक लेखक और सिद्धांतकार थे, जो सामाजिक और राजनीतिक विकास पर इस्लामी कट्टरवाद के प्रभाव की समीक्षा और विशेष रूप से साइंस ऑफ द वे नामक पुस्तक को लिखने और उसके सामने आने के सैयद कुतुब को खूब ख्याति प्राप्त हुई। ये पुस्तक इस्लामी सरकार के गठन पर एक शोध है और पश्चिमी देशों में इसके पढ़ने वालों को गिरफ्तार किया जा सकता है। किताब के लेखक सैयद कुतुब को 1966 में मिस्र सरकार के खिलाफ साजिश के आरोप में मौत की सजा सुनाई गई थी, जिसका मुख्य कारण इस किताब का प्रकाशन था। ये किताब इंग्लैंड में प्रतिबंधित है।
जॉर्ज ऑरवेल ने किताब 1984 को 1949 में लिखा था, जब द्वितीय विश्व युद्ध ताजा ताजा समाप्त हुआ था। इस पुस्तक को विज्ञान और कथा की शैली में रखने को आज तक बहस चली आ रही है, लेकिन ज्यादातर साहित्यकारों का मानना है कि 1984 जॉर्ज ऑरवेल द्वारा लिखी गई एक ऐसी रचना है जिसमें ऐसे सामाजिक राजनीतिक भविष्य का खाका पेश किया गया है जो रोमांस से ज्यादा सिरहन पैदा करता है। ये पुस्तक साम्यवाद और अधिनायकवादियों व्यवस्थाओं को खारिज करने वाला एक महत्वपूर्ण राजनीतिक बयान है। ऑरवेल डेमोक्रेटिक सोशलिज्म सोशल डेमोक्रेसी के साथ भ्रमित नहीं होने पर आधारित एक विचारधारा रखने के लिए प्रसिद्ध है। पूर्व सोवियत संघ में 1950 में स्टालिन द्वारा इस किताब को प्रतिबंधित कर दिया गया था।
दोस्तों, इस तरह सलमान रश्दी द्वारा सन 1988 में द सेनेटिक वर्सेज नामक लिखित उपन्यास है, जो इस्लामी जगत में अत्यंत विवाद का विषय बना और अब भी विवादित है। द सैटनिक वर्सेज इतिहास की सबसे विवादास्पद पुस्तकों में से एक है, जो लगभग 3 दशक पहले प्रकाशित हुई थी और इसके तुरंत बाद पूरे इस्लामी जगत में विरोध और विरोध की लहर दौड़ गई। सलमान रश्दी की किताब शैतानी आयत का मुख्य उद्देश्य मुसलमानों की धार्मिक मान्यताओं को टारगेट करना था। यही कारण है कि रश्दी इस धर्म की सबसे संवेदनशील धारणाओं को काल्पनिक अनुक्रमों में चुनौती देते हैं और कुछ स्थानों पर उनका उपहास करते हैं। हालांकि शैतानी आयत किताब का मामला इतिहास में विवादित किताबों का पहला मामला नहीं था, क्योंकि दुनिया में पहले भी ऐसी किताबों के प्रकाशित होने का इतिहास रहा है, लेकिन कुछ पश्चिमी देशों की सरकारें और मीडिया लगातार इस प्रयास में हैं कि इस्लाम की वास्तविक तस्वीर को किसी भी तरह खराब करें, चाहे उन्हें सत्य के मुकाबले में असत्य का ही क्यों न साथ देना पड़े। इसी तरह वे सभी अभिव्यक्ति की स्वतंत्रता के झूठे दावे करके दुनिया भर के आम लोगों को धोखा देने की
कोशिश कर रहे हैं।
ये स्पष्ट है कि सलमान रुश्दी द्वारा लिखी गई पुस्तक जो इंग्लैंड और कुछ अन्य पश्चिमी देशों के समर्थन से प्रकाशित हुई थी, इसमें विद्वानों की आलोचना नहीं थी बल्कि इस्लाम धर्म की सबसे महान हस्ती पैगम्बर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम का खुला अपमान करना पश्चिम द्वारा नियोजित एक साजिश थी ताकि वो इस्लाम और मुसलमानों की एक गलत तस्वीर दुनिया के सामने पेश कर सकें। इसी तरह के प्रयास के लिए उन्होंने अतीत से अब तक भारी मात्रा में पैसा खर्च किया है और ऐसी फिल्मों और नाटकों को बनाया है कि जिसके जरिए वो मुसलमानों की छवि को खराब करके पेश कर सकें। अपनी इन्हीं साजिशों को जारी रखते हुए उन्होंने सलमान रुश्दी जैसे धर्म त्यागी का समर्थन किया और उससे मुसलमानों को उकसाने वाली किताब लिखवाई। यही कारण है कि आज भी अभिव्यक्ति की आज़ादी के नाम पर पश्चिमी देशों में पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वालैहि वसल्लम का आपत्तिजनक कार्टून या फिर पवित्र कुरान के जलाने के मामले सामने आते रहते हैं। सबसे अहम बिंदु यह है कि इन सभी घटनाओं को पश्चिमी देशों की सरकारों और मीडिया का खुला समर्थन प्राप्त है। सवाल यही पैदा होता है कि जब अपने बारे में कोई ऐसी बात या किताब या फिल्म सामने आती है तो पूरा पश्चिम उसका विरोध करता है और उस पर प्रतिबंध लगा देता है।
तो सवाल ये उठता है कि ये कैसे संभव है कि वे लोग अभिव्यक्ति की स्वतंत्रता के बारे में बात करते हैं और यहाँ तक कि इस्लामी पवित्र चीज़ों का अपमान भी स्वीकार करते हैं, लेकिन अपने ही देशों में होलोकास्ट के इतिहास के बारे में बात करना या उस पर सवाल करना या फिर उसकी आलोचना निषिद्ध है। इस्लामी पवित्रता का अपमान करने वाले सलमान रुश्दी को खुलेआम समर्थन कैसे मिलता है और वे उसकी जान बचाने के लिए लाखों डॉलर खर्च करते हैं, लेकिन फ्रांस में विश्व प्रसिद्ध विचारक और लेखक रोजर गैरोडी को केवल इसलिए जेल के सलाखों के पीछे डाल दिया जाता है क्योंकि उन्होंने होलोकॉस्ट को लेकर ज़ायनियों द्वारा दिए जाने वाले दावे पर संदेह जताया था। इसी तरह जर्मनी में उर्सुला हेवरबैक नामक एक 93 वर्ष की बूढ़ी महिला को केवल इसलिए जेल में डाल दिया गया क्योंकि उसने होलोकॉस्ट पर सवाल उठाए थे। इन देशों से ये पूछा जाना चाहिए कि तुम किस मुंह से अभिव्यक्ति की स्वतंत्रता और मानवाधिकारों की बात करते हो। एक ऐसा इंसान जो दुनिया भर के 1.5 अरब लोगों की धार्मिक भावनाओं को ठेस पहुंचा रहा है, पैगंबर इस्लाम का खुला अपमान कर रहा है, वो कैसे सही हो सकता है? ऐसा इंसान आतंकवादी ही हो सकता है और उसका समर्थन करने वाले आतंकवाद के जन्मदाता।
तो दोस्तों, कार्यक्रम का समय अब यहीं समाप्त होता है, हमें अनुमति दें।
ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। तो दोस्तों, ताज़ा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए। वेबसाइट का पता है parstoday.com/hi। हमारा ईमेल आईडी है hindi@ws.irib.ir। तो दोस्तों, इसी के साथ ये सभा यहीं पर संपन्न होती है। अब हमें इजाज़त दीजिए। खुदा हाफिज़। Thank you.